وائس آف امریکہ واشنگٹن کے جہاں رنگ میں خوش آمدید. میں ہوں آپ کی میزبان نفیسہ ہود بھائی. ہم جہاں رنگ پاکستان کے فوجی سربراہ قمر جاوید باجوا کے ملازمت کی مدت میں توسیع کی خبر سے شروع کریں گے, جس پر ابھی تک سپریم کورٹ اور پارلیمان کی توجہ مبذول ہے. آگے چل کر ہم نیشنل اکاؤنٹیبلٹی بیورو آرڈیننس میں ترمیم پر عمران خان کا تازہ موقف, اور آخر میں بھارت کے وزیر اعظم نریندر مودی کا پاکستان میں اقلیتوں کو تحفظ دینے پر بیان پر گفتگو کریں گے. تو ہمارا جو پہلا موضوع ہوگا, بلکہ پہلا اور دوسرا, وہ پاکستان کی سیاست ہوگا. ہم آپ لوگوں کو بھی سنیں گے. آپ ہمیں مفت کال کر کے اس پورے گھنٹے میں شامل ہو سکتے ہیں. ہمارے کال کرنے کا نمبر ہے 0800-777-789-0800-777-89. تو ہم اس موضوع پر سب سے پہلے کامران مرتضیٰ کو لے رہے ہیں, سپریم کورٹ بار ایسوسی ایشن کے سابق صدر بھی ہیں. ان کے ساتھ ہوں گے پاکستان پیپلز پارٹی کے سابق سینیٹر کریم خواجہ, اور آگے چل کر ہم پی ٹی آئی کے مجلس عاملہ کے رکن فردوس نقوی کو بھی سنیں گے. آئیے سب سے پہلے اس حوالے سے آپ لوگوں کو ایک رپورٹ سناتے ہیں. پیش کر رہے ہیں عاصم علی رانا.
سپریم کورٹ آف پاکستان میں دائر درخواست صدر مملکت عارف علوی, وزیر اعظم عمران خان, وزارت دفاع کے سیکرٹری اور آرمی چیف جنرل قمر جاوید باجوہ کی جانب سے مشترکہ طور پر دائر کی گئی. درخواست میں استدعا کی گئی ہے کہ سپریم کورٹ آرمی چیف کی مدت ملازمت میں توسیع کے فیصلے پر تب تک عمل درآمد روکے جب تک حکومت کی دائر کردہ نظر ثانی درخواست پر فیصلہ نہیں آ جاتا. فیصلہ معطل نہ ہوا تو ناقابل تلافی نقصان پہنچے گا. دوسری جانب حکومت نے آرمی ایکٹ میں ترمیم کا مسودہ بھی تیار کر لیا ہے, جسے جلد پارلیمان میں لایا جائے گا. حکومت ایک طرف پارلیمان اور دوسری جانب اسی معاملے پر عدالت کا رخ کر رہی ہے. اس پر تجزیہ کار مظہر عباس کہتے ہیں کہ حکومت کچھ کنفیوز بھی نظر آ رہی ہے. حکومت ہر صورت اس معاملے کو حل کرنا چاہ رہی ہے اور اس کے لیے مختلف اقدامات اٹھا رہی ہے.
گورنمنٹ کمپلیٹ کنفیوژن کا شکار ہے, حالانکہ اتنی مشکلات نہیں ہیں جتنی وہ خود سمجھ بیٹھے. مجھے لگ یہ رہا ہے کہ یہ بیونڈ گورنمنٹ بھی کچھ پریشر ہے ان کا. گورنمنٹ یہ چاہ رہی ہے کہ وہ دونوں چیزیں ہی اگر ہو جائیں تو زیادہ بہتر ہے.
اس کے برعکس معروف قانوندان بیرسٹر علی ظفر کہتے ہیں کہ حکومت کنفیوز نہیں بلکہ اس میں حکمت ہے. جو فیصلہ دیا گیا کہ آپ نے 6 ماہ کے اندر نہیں کیا تو تعیناتی کا پروسیس ختم سمجھا جائے گا. جب تک اس فیصلے پر حکم امتناع نہیں آتا اس وقت تک اس فیصلے پر عمل درآمد کرنا ہوگا. اس فیصلے کے حوالے سے کیا ہوگا اس پر انتظار نہیں کیا جا سکتا.
جب تک یہ سٹے نہیں آتا آپ کو اس ججمنٹ کو کمپلائی کرنا ہے. جو ضروری نہیں ہے کہ آپ ریویو فائل کر دیں تو سٹے آٹومیٹکلی ہو جائے گا. اگر سٹے نہیں ہوتا تو یہ وقت ضائع تو نہیں کیا جا سکتا. اگر الٹیمیٹلی ریویو ڈسمس بھی ہو جاتا ہے تب بھی وقت ضائع نہیں کیا جا سکتا. اس لیے میرا خیال ہے کنفیوژن سے زیادہ یہ پروڈنس ہے.
سپریم کورٹ بار کے سابق صدر اکرام چودھری حکومت کی طرف سے نظر ثانی کی کوشش کو ایک لاحاصل کوشش سمجھتے ہیں, اور ان کا کہنا ہے کہ حکومت نے سپریم کورٹ کو تحریری طور پر یقین دہانی کروائی اور بیان حلفی دیا کہ وہ 6 ماہ میں قانون سازی کر لیں گے, لیکن اب اس کے بعد ایسا اقدام کرنا سپریم کورٹ کے ادارے کو متنازع بنانا اور شرمندہ کروانا ہے.
میرے خیال میں یہ سپریم کورٹ کو غیر ضروری پریشرائز اور انڈائریکٹلی اس کو امبیرس کرنے کی میں سمجھتا ہوں کہ کوشش ہے. ایسا نہیں ہونا چاہیے. حکومت کو تو اداروں کو مضبوط کرنے کی ضرورت ہے. کہ جائے کہ وہ اداروں کو کسی نہ کسی طریقے سے کمزور کرنے یا ان کو غیر ضروری لٹیگیشن میں الجھانے کی کوشش کریں. ٹو مائی مائنڈ یہ میلا فائٹی ہے, اٹس ناٹ بونا فائٹی.
حکومت کی طرف سے دائر کردہ نظر ثانی درخواست اب تک عدالت عظمیٰ میں سماعت کے لیے مقرر نہیں ہو سکی. ساتھ ہی حکومت اس بل کو پارلیمان میں لانے کے لیے اپوزیشن کی جماعتوں سے رابطے کر رہی ہے. عاصم علی رانا, اردو وی او اے, اسلام آباد.
جی, تو اس معاملے کو سلجھانے کے لیے ہم سپریم کورٹ کے وکیل کامران مرتضیٰ سے ابتدا کرتے ہیں. کامران مرتضیٰ, جیسے کہ ہم جانتے ہیں کہ سپریم کورٹ نے کہا ہے کہ جنرل باجوہ کی مدت ملازمت کی کم از کم 6 مہینوں تک توسیع کی جائے, اور 6 مہینوں تک وہ آرمی چیف رہیں گے. اس کے بعد آپ کیا دیکھتے ہیں, یہ معاملہ سپریم کورٹ میں ہی رہے گا یا پھر پارلیمان کے حوالے ہو جائے گا؟
دیکھیے, انفیکٹ یہ معاملہ ریلیٹڈ نہیں تھا سپریم کورٹ سے. سپریم کورٹ اس پٹیشن کو یا الاؤ کر سکتی تھی یا ڈسمس کر سکتی تھی. میں اس بات کو میرا اس سے اختلاف کرتا ہوں کہ جو ان کو ایکسٹینشن جو سپریم کورٹ نے دی ہے, میں اس اس فیصلے کی اس حد تک جو ہے نا میں اس میں اس سے متفق نہیں ہوں. بہرحال سپریم کورٹ کا فیصلہ ہے اور یہ لا آف لینڈ ہے. لا آف لینڈ جو ہے لیجسلیشن کے ذریعے ہو سکتی ہے, دوسری ججمنٹ کے ذریعے. تو ہمارا اختلاف, ہماری رائے اپنی جگہ پہ برقرار, مگر فیصلہ جو ہے اس وقت لا آف لینڈ یہ ہے کہ ان کو 6 مہینے کی ایکسٹینشن دی گئی اور جس کا ریویو بھی فائل ہو گیا اور ریویو کی جو ہے سسپینشن بھی سیٹ کی جا رہی ہے. ریویو کی سسپینشن میرا خیال ہے, مجھے کوئی ایسا کوئی موقع یاد نہیں ہے خاص کر کے جس میں کسی اپنے فیصلے کو ریویو میں سپریم کورٹ نے سسپینڈ کیا ہو. کم از کم میری یادداشت کے مطابق جو ہے یہ ایسا نہیں ہوا. تو اب اس کے اس ریویو کے ساتھ ساتھ اور اس سسپینشن کی درخواست کے ساتھ ساتھ گورنمنٹ نے 6 دفعات پہ مشتمل ایک بل تیار کیا ہے آرمی ایکٹ میں مجوزہ قرآن کے حوالے سے, اور اس کو بھی شاید لے کر دیا ہے یا لے کرنے جا رہی ہیں. اور اس میں جو اس کو جو قانون ہے اس میں ایک 2-3 چیزیں جو نا وہ کچھ خاصی دلچسپ ہیں. ایک تو انہوں نے سیکشن 2 میں ایک ڈیفینیشن کلاز کا جو ہے اضافہ کیا ہے, اور اس ڈیفینیشن کلاز میں 2E انسرٹ کرنا چاہ رہے ہیں, جس میں سیکشن جو سیکشن 8 ہے اس کا سیکشن 8 کا سب سیکشن 2 اور 2 کے بعد 2E انسرٹ کرنا چاہ رہے ہیں, جس میں چیئرمین جوائنٹ چیف آف اسٹاف کی جو ہے وہ ڈیفینیشن ایڈ کرنا چاہ رہے ہیں. یہ پہلے چیپٹر سے ریلیٹ کرتا ہے آرمی ایکٹ 1952 کا, اور اس میں یہ پہلے سے پہلے چیئرمین چیف آف جوائنٹ چیف آف اسٹاف کی ڈیفینیشن موجود نہیں تھی, جس کو اب یہ فردر ڈیفائن کرنا چاہ رہے ہیں. اور اس میں انہوں نے آرٹیکل 243 دستور کا اور سیکشن 8D کا بھی حوالہ دیا ہے. یہ تو صرف ایک فارمیلٹی ہو گئی ہے. سیکشن 8 جو ہے وہ بھی فارمل ہے اس کا, جس میں شارٹ آرٹل اور کمنسمنٹ ہے. تو مینلی جو ہے انہوں نے اس کے بعد جو سیکشن ہے جس میں جس کے 4 حصے ہیں, 4 حصے بنائے ہیں, تو وہ سیکشن ہے جی ایک نیا چیپٹر ایڈ کرنا چاہ رہے ہیں. سیکشن 8 کا جو ہے ایک چیپٹر ہے جس کو چیپٹر 1 کہیں گے, پرلیمنری ہے. اس کے بعد ایک نیا چیپٹر جو ہے A1 کے حوالے سے ایڈ کرنا چاہ رہے ہیں اس آرمی ایکٹ میں, اور اس کی جو ہے وہ دفعات جو ہے وہ دلچسپ ہیں, یا اس کو جو ہے شاید لوگ اس میں دلچسپی رکھتے ہوں. اس میں جو پہلی دفعہ جو انہوں نے شامل کی ہے سیکشن 8A, یہ چیف آف آرمی اسٹاف سے ڈیل کرتی ہے اور کے سرور چیف منسٹر کی ایڈوائس پہ چیف آف آرمی اسٹاف کا تقرر کرے گا, جو کہ 3 سال کی مدت کے لیے ہوگی. یہ 3 سال کی مدت اس سے پہلے کہیں پہ نہیں تھی, جس کی ٹرمز آف کنڈیشنز بھی صدر پرائم منسٹر کی ایڈوائز پہ طے کرے گا. اب یہ اس کا دوسرا حصہ ہے. اب یہ ٹرمز اینڈ کنڈیشن والی بات جو ہے وہ آرٹیکل 243 میں دستور کی بھی کی گئی ہے, مگر وہاں پرائم منسٹر کی ایڈوائز کا ذکر نہیں ہے. یہ انہوں نے ایک عام قانون میں پرائم منسٹر کی ایڈوائز کو بھی ڈال دیا ہے. تو یہ میرا خیال ہے کہ یہ جو سیکنڈ پورشن ہے اس کا, یہ آرٹیکل 243 سے مطابقت شاید نہیں رکھتا, اور اگر مطابقت نہیں رکھتا تو کوشچن ہوگا اس کا. اور 8B جو ہے اس جو مجوزہ بل ہے, یہ ری اپوائنٹمنٹ اور ایکسٹینشن آف چیف آف آرمی اسٹاف سے متعلق ہے, جس میں انہوں نے کہا کہ صدر وزیر اعظم کے ایڈوائز پہ چیف آف آرمی اسٹاف کو ری اپوائنٹ کر سکتا ہے, اور یہ جو ایڈیشنل ٹینور ہے یہ 3 سال تک ہو سکتا ہے.
میں اسی معاملے کو ذرا آگے بڑھاتی ہوں. ہمارے ساتھ پاکستان پیپلز پارٹی کے سابق سینیٹر کریم خواجہ ہیں. کریم خواجہ, آپ بتائیے, آپ جانتے ہیں کہ چیف جسٹس آصف سعید کھوسا جانے سے پہلے, ریٹائرمنٹ سے پہلے, انہوں نے یہ 6 ماہ کا ایکسٹینشن دے دیا تھا جنرل قمر جاوید باجوہ کو. آپ کیا سمجھ رہے ہیں کہ اگر اس موڑ پہ وہ یہ کام نہیں کرتے تو کیا کوئی آئینی بحران پیدا ہو جاتا, یا ملک کے اندر صورتحال زیادہ گمبھیر ہو جاتی؟
دیکھیں, خوصا صاحب نے جو کیا اب یہ تو ہسٹری ہے, اور جو انہوں نے فیصلہ دیا ان کے ساتھ جو بھی لوگ تھے, پر اس سے یہ ضرور ہے کہ ایک بہت بڑا ایک نیو روایت ضرور پیدا ہوئی ہے کہ یہ چیز ایمبیگوٹی تھی, وہاں پراپر نہیں تھی, چلو اس کو پراپرلی ہو جانا چاہیے. اور گورنمنٹ جو ہے وہ انہوں نے ڈیلیبریٹلی ایسے کام کیے کہ اور زیادہ کنفیوژن بڑھا دیا. وہ سیکشن آفیسر ایک ہوتا ہے ہمارے پاس پاکستان میں ہے, کہ جو 20 گریڈ, 21 گریڈ یا 22 گریڈ کا جو آفیسر جب پوسٹنگ ہوتی ہے, یہ مشہور بات ہے پاکستان میں ہر جگہ, कि वो जो ऑफिसर है वो सेक्शन ऑफिसर के पास जाता है, फिर वो डिप्टी सेक्रेटरी के पास जाता है, फिर वो एडिशनल के पास जाता है, फिर सेक्रेटरी के पास जाता है। इन्होंने इस तरह किया इस गवर्नमेंट ने कि आर्मी चीफ को भी इसी लाइन में लगा दिया। तो ये इनकी मिस्टेक्स हैं जो इन्होंने प्रॉपरली होमवर्क नहीं की। 6 महीने पहले वो अपने पैड पर लिख कर देते हैं प्राइम मिनिस्टर, जो कि कानूनी नहीं है कि एक्सटेंशन दी जाए। तो बहरहाल इस वक्त भी जो है, इस वक्त 5, 6, 7, 8, 9 जो टाइम पाकिस्तान में है, इस वक्त भी इन्होंने होमवर्क प्रॉपर नहीं किया है। जिस तरह पाकिस्तान पीपल्स पार्टी के चेयरमैन बिलावल साहब के पास 6 बजे गए हैं और इस कोई मुसौदा दिखाया भी नहीं है, बात करने गए हैं। दूसरी तरफ वो पार्लियामानी पीटिंग लीडर्स की मीटिंग कर रहे हैं पार्लियामेंट में, होमवर्क इनका इस वक्त भी पूरा नहीं है। लॉ ये कहता है कि जब कानून आता है नेशनल असेंबली या सेनेट में तो वो स्टैंडिंग कमेटी के हवाले जाता है, स्टैंडिंग कमेटी में डिबेट होती है, उसके बाद जो भी है मेजोरिटी हो या एक्सेप्ट करे या नहीं करे, जनरल बात का बता रहा हूँ। तो वो भी मेरे ख्याल से वो भी सोच रहे हैं कि इन लॉज में भी तभी वो रिलैक्स करके जो है कुछ ना कुछ कराएंगे। और शाम को भी हमसे इन्होंने मुलाकात की है पावर पार्टी के लीडरशिप से।
अच्छा, इस पर अभी आते हैं। इस वक्त हम पीटीआई के मजलिस से आमला के रुकन फिरदौस नकवी की तरफ आते हैं। फिरदौस नकवी, आप बताइए, हमारे साथ पीपल्स पार्टी के साबिक सेनेटर हैं, उनके अलावा सुप्रीम कोर्ट के वकील कामरान मुर्तजा हैं। इन लोगों का कहना है कि हुकूमत के अंदर एक बौखलाहट नज़र आती है कि जिस अंदाज में पहले सुप्रीम कोर्ट ने रूलिंग दी थी, जनरल बाजवा को एक्सटेंशन दिया 6 महीने का, लेकिन अभी नज़र आ रहा है कि क्योंकि इसके खिलाफ एक पिटिशन भी दायर हुई है सुप्रीम कोर्ट में, तो आप लोग अब सियासी पार्टियों के साथ कुछ बातचीत करने जा रहे हैं। मुस्लिम लीग नून के साथ तो आप लोगों ने बात कर ली है, अभी बिलावल भुट्टो के साथ आप बात कर रहे हैं कि आईन में तरमीम की जाए। ये बताइए, कुछ बौखलाहट नजर आ रही है जिस तरह से ये अफराद कहते हैं, आप क्या कहेंगे?
जी, जब अगर इनसे बातचीत करना बौखलाहट है तो जब हम इनसे बात नहीं चीत नहीं कहते तो इसको नफरत कहते हैं। और जहां तक ये है कि अगर ये बौखलाहट है और कोई हम सही काम नहीं कर रहे तो इन्हीं में अनकंडीशनल सपोर्ट क्यों पीएमएलए ने अनाउंस कर दी अभी? और अभी तो खबरें ये आ रही हैं कि पीपीपी भी अनकंडीशनल सपोर्ट देने जा रही है इसको। तो बौखलाहट अगर हम में थी तो ये तो मुझे नहीं समझ में आता कि ये इतने हम पे मेहरबान हो गए कि ये हमारी बातों को इतनी जल्दी मानने लगे।
कामरान मुर्तजा, आप गैर जानिबदारी से बात कर सकते हैं, आप वकील हैं, सियासतदान नहीं है, आप बता सकते हैं कि ये मामलात जो हैं वो अब कोर्ट हल करेगा या पार्लियामान हल करेगी?
इसमें एक और जो इसमें जो दफा इन्होंने शामिल की है उसमें HB, इसमें ये कहा है कि कतर अगर इसके किसी अदालती फैसले के अपॉइंटिंग अथॉरिटी के फैसले किसी भी फैसले को किसी भी ग्राउंड में किसी भी अदालत में चैलेंज नहीं किया जा सकेगा। तो इन्होंने दो चीजों को इसमें डिफ्यूज किया है, एक तो जो जजमेंट आ रही आ चुकी है और इंडेमनिटी जो ना आएगा कि जो भी फैसला करेंगी वो किसी अदालत में जो ना वो चैलेंजेबल नहीं होगा, क्योंकि स्टिल जो ना वो चैलेंज हो सकता है या हो जाएगा। मगर ये इन्होंने इसमें एक अटेम्प्ट ये किया कि अदालत से एक आप बचाने के लिए जो है ना और उस जजमेंट को जो है एक तरह से डिफ्यूज करने के लिए जो ऑलरेडी आ गई है इसमें एक क्लास डाल दिया है। हालांकि अगर किसी जजमेंट को डाइल्यूट करना होता है तो उसको दस्तूरी तरमीम के जरिए किया जा सकता है, किसी आम कानून के जरिए नहीं किया जा सकता। मगर यहाँ पे अगेन फिर कंफ्यूजन है और इस कंफ्यूजन को जो है ना जब लोग परखेंगे, जब ला रिलेटिंग लोग देखेंगे तो उनको ये ऑन द फेस ऑफ इट नजर आ जाएगी।
अच्छा, आप तीनों हजरात हमारे साथ रहें, अगर हमारे पास कुछ कॉल्स आती हैं तो उनको हम लेते हैं, लेकिन क्योंकि हम चाहते हैं कि एक और जो अहम मौजू है और वो भी ब्रेकिंग न्यूज़ हमारे पास आई है जिसमें वज़ीर आज़म ने कौमी एहतसाब ब्यूरो में तरमीम के हवाले से अपने पार्टी का मौक़िफ बयान किया है, इसको भी हम सुनेंगे, लेकिन हम एक पहले एक छोटा सा ब्रेक लेते हैं।
उर्दू अब आपके हाथ में। पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए। दूर जाने की जरूरत नहीं। वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। वीओए उर्दू अब आपके हाथ में।
جی تو اس موضوع پہ ہم بہت مختصر کچھ کامنٹس لیتے ہیں اور جو ہمارے کالرز ہیں نظر محمد مداخل سے کچھ کہنا چاہ رہے ہیں۔
نبیل بین میں سب سے پہلے تو نئی سال کے بارے میں آپ کو مبارکباد پیش کرتا ہوں۔
اچھا خیر مبارک۔
اور آگے میرا سوال یہ ہے کہ جنرل باجوہ صاحب اگر عزت کے ساتھ اپنے گھر چلے جاتے تو زیادہ بہتر رہتا۔
اچھا اور محسن نے کال کیا ہے،
سوال
ہمارے پاس وقت بہت کم ہوتا ہے، شکریہ۔ محسن لیا سے، جی جناب۔
السلام علیکم۔
وعلیکم السلام۔
اب تو نیا سال گزر چکا ہے، پہلے تو میری طرف سے بھی آپ کو اور آپ کے اہل خانہ کو نیا سال مبارک۔ اچھا میرا جو میں یہ گزارش کرتا ہوں کہ پی ٹی آئی کی حکومت جب آئی تھی تو انہوں نے میرٹ کا کہا تھا کہ ہاں میرٹ کا نظام لائیں گے، جب یہ جو آرمی چیف سے جو نیچے والا ہے اس کا جونیئر ہے اس کو میرٹ اس کا ختم کر رہے ہیں، لڑائی جھگڑا کر کے عدالت سے لینا چاہتے ہیں کہ کسی طرح توسیع دیں، تو پھر یہ کہاں سے میرٹ لائیں گے؟
محمد صادق نے کال کیا ہے چاغی سے۔
باجی السلام علیکم۔
وعلیکم السلام۔
اور میں یہ کہنا چاہتا باجی نبی زدہ باجی کے آرمی سب چیف آف آرمی سب جو تاثر کا مسئلہ ہے، اس وقت انشاءاللہ عمران خان صاحب وزیر اعظم پاکستان ہم سب پر امید ہے اس سے، اور جہاں تک بلاور صاحب کا سوال ہے پیپل پارٹی انشاءاللہ پر امن پارٹی ہے اور ہمارے ساتھ دے گا انشاءاللہ۔
ٹھیک ہے آپ کی بات سن لی۔ غلام اکبر دادو سے۔ اچھا ان کی آواز نہیں آ رہی ہے۔ اور چترال سے محمد شفا۔ جی جی وعلیکم السلام۔
محترمہ، ہم پاکستان کی بدقسمتی سے پاکستان کے متعلق بری خبریں سننے کے عادی ہو چکے ہیں۔ یہ ہمارا مسئلہ یہ ہمارا میڈیا ہٹ چکا ہے، کبھی شریف کا آتا ہے، کبھی مریم نواز کا، کبھی رانا ثناء اللہ کا، ابھی عظیم فوج کے عظیم سپہ سالار کو میڈیا اچھال کے، یہ ہماری بہت بدقسمتی ہے۔
اچھا اور غلام جلبانی سجاول سے۔
امریکہ ریڈیو ہے نا،
بات کیجیے۔
ہلو
جی جی بات کیجیے۔
میں بول رہا ہوں یہ عمران خان کو ہم اپیل کرتے ہیں، یہ ہمارے گنے کا ریٹ بالکل کم ہے، یہ تو بڑھائیں۔
اچھا آپ دوسری طرف چلے گئے، کیونکہ ہمیں عنقریب اس سیگمنٹ کو ختم کرنا ہے، لیکن ہم ایک ساؤنڈ بائٹ سنانا چاہتے ہیں اور پھر مہمانوں سے کوئک کامنٹ لیں گے۔ جیسے کہ میں نے بتایا کہ وزیر اعظم عمران خان نے اب سے تھوڑی دیر پہلے قومی احتساب بیورو میں ترمیم کرنے کے حوالے سے اپنی پارٹی کا موقف پیش کیا۔ آئیے سنتے ہیں یہ مختصر سی رپورٹ۔
ویلتھ کریشن تب ہوگی جب ہماری انڈسٹریلائزیشن ہوگی، ہماری ایگریکلچر پروڈکٹیوٹی بڑھے گی، ہماری ہاؤسنگ اسکیم چلے گی، تو اور انڈسٹری جو ہاؤسنگ کے ساتھ ریلیٹڈ 40 انڈسٹریز ہیں وہ چلیں گی، تو وہ اس کے لیے بڑا امپورٹنٹ ہے کہ ہمارا گورننس سسٹم ٹھیک ہو، گورننس سسٹم کے اندر فیصلے تیز ہوں۔ اور فیصلے تیز اس لیے نہیں ہو رہے تھے کیونکہ بیوروکریٹس ڈرے ہوئے تھے نیب کی وجہ سے، ویسے ہی بیوروکریسی ساری دنیا کے اندر کنزرویٹو ہوتی ہے، تو اوپر سے اگر یہ خوف نیب کا آ گیا تو وہ اس پہ تو کوئی بڑا فیصلہ کرنا ہی نہیں، ہونا ہی نہیں تھا۔ اور ہماری جو ہاؤسنگ کے اندر ہمیں ایکسپیکٹ کرتے ہیں کہ پوری بیوروکریسی سے ہماری پوری مدد ہوگی، کیونکہ بہت ایمبیشس پروگرام ہے 50 لاکھ ملک میں گھر بنانے کا، افورڈیبل ہاؤسنگ۔ تو اس لیے ہم نے ریئلائز کیا کہ ہمیں یہ اب قدم اٹھانا پڑے گا، یہ پروسیجرل مسٹیکس کی وجہ سے اگر وہ نیب میں چلے جاتے ہیں تو ادھر سے ان کو ہم نے پروٹیکشن دینی تھی۔ اور دوسرا بزنس کمیونٹی کو، اب بزنس کمیونٹی کا پہلے تو اگر بزنس کمیونٹی نیب کے پرویو میں آتی نہیں ہے، کیونکہ کرپشن کی انٹرنیشنل جو ڈیفینیشن ہے ساری دنیا کے اندر کرپشن کی، वो है यूजिंग पब्लिक ऑफिस फॉर प्राइवेट गेन. तो जब पब्लिक ऑफिस ही नहीं है आपके पास एज ए बिजनेस कम्युनिटी, तो आपके ऊपर करप्शन का केस नहीं आ सकता अनलेस कि वो फिर अटैच हो किसी पब्लिक ऑफिस होल्डर के साथ. तो वो तो अनअफेक्टेड है, लोग जो शोर मचा रहे हैं.
जी, तो सुप्रीम कोर्ट के वकील से इब्तिदा करते हैं. मुर्तजा साहब, जाने से पहले अगर आप ब्रीफली कहना चाहें कुछ कि नैब के जो ऑर्डिनेंस में तरमीम की गई है, इस पर आपका क्या मौकफ है?
इसमें अगेन जो है ना, प्राइम मिनिस्टर मिस्टेकन है. अगर फर्ज कर लीजिए कि पब्लिक एट लार्ज इफेक्ट हुई है किसी बिजनेसमैन में, इसकी मिसाल मैं ये देता हूँ कि फर्ज कर लीजिए कि कोई हाउसिंग स्कीम जो है ना लॉन्च कर दी किसी ने किसी और की जमीन पे और लोगों के पैसे करोड़ों अरबों रुपए लेके भाग गया, तो वो पहले नैब के नेट में आता था और अब वो नैब के नेट से निकल गया. ठीक है जी, ये कहते हैं कि नहीं, ये बिजनेस उसमें नहीं आता, चैलेंज ही नहीं आता. दूसरी मिसाल लीजिए, इन्होंने दूसरा जो ना ब्यूरोक्रेसी को उस नेट से निकाला है. ब्यूरोक्रेसी में सिर्फ उसको उस नेट से निकालता है जिसने कोई बेनिफिट खुद ना लिया हो. मगर उसने बेनिफिट खुद ना लिया हो और मुझे दिया हो, यानी करप्शन ना की हो मगर करप्शन मुझे करवाई हो, तो वो भी इस नेट से निकल गया. अब वो मेन एक्यूज कौन है? मेन एक्यूज वो है क्योंकि चीफ अकाउंटिंग ऑफिसर वो है, और जो दूसरा अक्यूज है वो मैं हूँ. यानी मैं दूसरा को अक्यूज हूँ मगर उससे कमतर दर्जे का हूँ. अगर कम मेन अक्यूज को आपने जो ना वो एग्जम्प्ट कर दिया बाय वर्चू ऑफ लॉ, तो जो उससे कमतर दर्जे का मुल्ज़िम था वो तो खुद बखुद छूट जाएगा, उसकी जान छूट जाएगी. तो ये एक अजीब हाचपाच है. ये इनका हर जगह पे वो कन्फ्यूजन जो है ना, वो हर चीज कागज पे आ जाती है.
अच्छा,
इनको ये बात समझ में नहीं आ रही कि मामला किस तरह से जो है ना वो इन्होंने कानून साजी कर.
क्योंकि हम आपको भी हम अनकरीब खुदाफिस कहेंगे, और लेकिन फिरदौस नकवी क्योंकि पीटीआई के हैं और मुआशियात के माहिर भी हैं, लिहाजा उनसे खास तौर पे इस पर एक कमेंट लेना चाहेंगे. फिरदौस नकवी, आप बताइए, नैब में के ऑर्डिनेंस में जो तरमीम की गई है,
अभी जो एग्जांपल कामरान साहब ने दी,
जी
वो ये कह रहे हैं कि अगर किसी आदमी ने फ्रॉड कमिट किया तो उसकी अकाउंटेबिलिटी जो है नैब से होनी चाहिए. भाई वो तो एक क्रिमिनल केस है, उसके ऊपर तो जिसकी जमीन पे कब्जा करके लॉन्च की गई है वो खुद जाएगा और जब पुलिस में कंप्लेंट रजिस्टर करेगा और उसके ऊपर कोर्ट में मुकदमा भी दायर करेगा, वहां से फैसला लेके आएगा. ये कैसे मुमकिन है कि इसके लिए नैब? वो तो ये केसेस होते हैं जो ऊपर सामने आते ही नहीं है. करप्शन वो है, ये कोई है कि आप क्रिमिनल एक्टिविटीज को प्रोटेक्शन दे रहे हैं इस ऑर्डिनेंस के नैब के रोल को खत्म करके. हाउ हैज यू इन्फर्ड दैट? आई जस्ट कांट अंडरस्टैंड दैट. बिकॉज कल आप जो है किसी के पैसे चोरी कर लें, कोई डकैती डाल लें, तो आप कहेंगे नैब तो है नहीं. ये तो नहीं है कि वो नैब ही सिर्फ देखती है. पाकिस्तान में और इदारे भी हैं, कवानीन भी हैं, और यही बात कह रहे हैं कि हर इदारे को अपना रोल अदा करना है. यानी अगर बिजनेसमैन टैक्स का फ्रॉड करता है तो उसके लिए एफबीआर है, वो पकड़ेगी. अगर कोई क्रिमिनल काम होता है, इंटी स्टेट काम होता है, एफआईए भी मौजूद है और अदालतें भी मौजूद हैं. तो नैब के अंदर तो करप्शन के केसेस को लेके जा रहे हैं. इसको सिर्फ करप्शन में क्रिमिनल केसेस को नैब के अंदर क्यों लेके जाया जाए? वो तो क्रिमिनल कोर्ट्स में ट्राई होंगे, उसके लिए पुलिस है, उसके लिए सीआईए है, एफआईए है.
क्योंकि ये मामलात ज्यादातर बैंकिंग के शोबे से वाबस्ता हैं, लिहाजा हम सीनियर मुआशियात के माहिर और बैंकिंग के शोबे से वाबस्ता शाहिद हसन सिद्दीकी को लाते हैं इस मोड़ पे. शाहिद साहब, आप अपनी राय दीजिए कि नैब ऑर्डिनेंस में जो तरमीम की गई है, इस वक्त जो इमरान खान ने बातें की हैं उनका ये कहना था कि नैब ऑर्डिनेंस की वजह से ब्यूरोक्रेट्स में खास तौर पे टेंशन पाया जाता था और खास तौर पे जो पैसा बाहर से आना था वो आना रुक गया था. अब जो इन्होंने तरमीम की है इसके बारे में आप क्या राय रखते हैं?
मैं पूरी जिम्मेदारी से ये समझता हूँ कि ये तरमीम जो है वो बेमानी है, गैर मौसर है, और इससे एहतसाब का अमल जो है वो अपने मकासद हासिल नहीं कर सकेगा, और ना जो बाहर से पैसे आने की बात है उसमें कोई हकीकत है. पहले हमें ये तस्लीम करना चाहिए कि कोई भी बड़ी पार्टी पाकिस्तान में नैब को मौसर नहीं बनाना चाहती, मजबूत नहीं बनाना चाहती, बल्कि इसको अपने मुफाद में इस्तेमाल करना चाहती है. मेरे ख्याल से मसला जो था वो कुछ और था. वो मैं आपसे अर्ज कर दूँ क्या है. पहले तो हमें ये देखना है कि नैब کے پاس کیا صلاحیت ہے اور اس کی اپنی کریڈیبلٹی کیا ہے, یہ بہت اہم ہے. تو میں آپ کو ایک ریکارڈ پر بتا دوں کہ نیب نے اب جو چیئرمین ہیں انہوں نے 29 مارچ 2018 کو ایک پریس ریلیز دیا جو ان کے ویب سائٹ پر ہے. اس میں یہ لکھا ہے کہ نیب نے اپنے قیام سے اب تک 289 بلین کرپٹ عناصر سے وصول کر کے قومی خزانے میں جمع کرا دیے. اب اسی ویب سائٹ پر جو ان کی رپورٹ ہے اس سے یہ پتہ چلتا ہے کہ جو ٹوٹل قومی خزانے میں جمع کرائی اور ریکوری ہے وہ تقریباً 7 ارب روپے ہے. اس کا مطلب یہ ہے کہ 7.5 ارب انہوں نے اس حد تک کیا تھا ریکوری, کہتے ہیں ہم نے 289 بلین کیے. لیکن اسی میں دیکھیں وزیر قانون اس وقت ہوتے بابر اعوان جو اس وقت پی ٹی آئی میں ہیں, انہوں نے سینٹ میں یہ کہا تھا کہ ریکارڈ پر ہے یہ بھی کہ نیب نے ایک دعویٰ کیا ہے کہ اس نے 225 بلین وصول کیے ہیں مگر ایکچوئل ریکوری جو ہے وہ 9 ارب روپے کی ہے. اسی طرح سے اسٹیٹ بینک کے جو اعداد و شمار ہیں وہ بھی ان کو کانٹراڈکٹ کر رہے ہیں. نمبر ایک, جب قومی خزانے میں اتنی بڑی جمع کرانے کی بات آپ ریپیٹ کر رہے ہیں تو ان کو تو پتا ہے کہ یہ بات صحیح نہیں ہے. تو یہ تو ایک تو کریڈیبلٹی کا مسئلہ آ گیا. دوسرے, ان کے پریس ریلیز کو جب میں دیکھتا ہوں تو ایسا لگتا ہے کہ وہاں کمپیٹنس کی بڑی کمی ہے. مثلاً وہ یہ کہتے ہیں کہ کرپٹ عناصر سے وصول کر لیے. سارے پیسے کرپٹ عناصر سے نہیں ہوتے ہیں, کچھ بینکوں کے ایڈوانس پھنس گئے تھے وہ بھی ریکوری ہوئی ہے, تو وہ تو کرپٹ نہیں تھے نا. تو اس کا مطلب یہ کہ ٹیکنیکل کیپیبلٹی بھی نہیں ہے اور یہ جو غلط اعداد و شمار دے رہے ہیں اپنی پروجیکشن کے لیے ہائیسٹ لیول سے, اس میں تو احتساب ہونا چاہیے تھا پہلے نیب کا اور ایگزیکٹو بورڈ کا اور اس کے بعد اس کی ریسٹرکچرنگ. مسئلہ یہ نہیں تھا کہ آپ اس کو کمزور کر دیں, اس کے پر کاٹ دیں, بلکہ مسئلہ یہ تھا کہ اس کو مؤثر بنائیں, شفاف بنائیں اور حکومتیں جو اس کو استعمال کر رہی ہیں اس کو دور کیا جاتا. دوسری بات یہ کہ سپریم کورٹ میں جب کوئی ریمارک دیتا ہے تو اس کی بہت اہمیت ہوتی ہے, لیکن ہمارے یہاں اس کی بات کوئی نہیں کرتا. مثلاً سپریم کورٹ میں جو فاضل ججز نے ماضی میں کہا نیب میگا اسپینڈرز کو نظر انداز کر رہا ہے, نیب میں اندھیر نقل چوپٹ راج کی کیفیت ہے, نیب نے ملک کو بدعنوانی سے پاک کرنا ہے, اسے بدعنوانی سے کون پاک کرے گا؟ نیب کرپشن کا سہولت کار اور دل و دماغ ہے.
یہی بات میں پوچھنا چاہوں گی کیونکہ ہمارے ساتھ پیپلز پارٹی کے سابق سینیٹر کریم خواجہ ہیں. کریم خواجہ, ہر ایک کو معلوم ہے کہ نیب جو ہے سیاسی طور پہ استعمال کیا گیا. جب بھی حکومت نے محسوس کیا کہ کسی بھی سیاستدان کو جو ہے کنٹرول میں لانا ہے تو ان کے خلاف بدعنوانی کا کیس لگا دیا. اب آپ کے خیال میں یہ جو ترمیم کی گئی ہے نیب میں, یہ کس طرح آپ لوگوں کی جیسی پارٹیوں کو متاثر کرے گی؟
دیکھیں, اس میں ہم یہ سمجھتے ہیں کہ عمران خان کے ساتھ جو لوگ شامل ہو رہے ہیں یا جو نیب زدہ لوگ ہیں اور ان کو انہوں نے وزارتیں بھی دی ہوئی ہیں مختلف جگہوں پر, اب انہوں نے کہا کہ تھوڑا بیوروکریسی کو ریلیکسیشن دے دیں تو یہ مل کر جو لوٹ مار کرے. اور اسے ویسے بھی خان صاحب ہر 2 مہینے 1 مہینے کے بعد یو ٹرنس کرتے رہتے ہیں. کل تک وہ نیب کو پاک دامن کہتے تھے, ہم کہتے تھے بھائی ترمیم ہونی چاہیے. یہ بھی آرڈیننس یہ لے کر آئے, ان کا کام تھا کہ پارلیمنٹ میں لے کر آئے, وہاں ڈسکس کرے, ڈبیٹ کرے, اسٹینڈنگ کمیٹی میں جائے اور اس کے بعد قانون سازی ہو. تو میں سمجھتا ہوں کہ یہ ان کے اپنے لوگوں کا مکسز ہے جو آفیسرس کو بچا کر, اور بزنس مین جو ان کے ہیں کچھ پیسے ویسے کمانے کا موڈ ہے کیونکہ یہ سمجھتے ہیں کہ کچھ عرصے کے بعد حکومت چل جائے گی تو لوٹ مار کریں. تو یہ ان کا یو ٹرن ہے اور اس طرح کی وہ باتیں 1.5 سال سے 1.5 سال سے کر رہے ہیں, تو انکریڈیبل بات ہے. اور آرڈیننس کے تھرو آئی ہے, آرڈیننس 3 مہینے کے بعد چلا جائے گا, یہ ڈبیٹ ہونی چاہیے دونوں احوالوں میں.
ہم عنقریب پلڈاٹ کے سربراہ احمد بلال محبوب کو بھی لاتے ہیں, لیکن فردوس نقوی, کیونکہ بہت سارے لوگوں نے جس طرح کی باتیں کی ہیں کہ اس وقت جو ہے نوکر شاہی کو آپ لوگ جو ٹینشن میں ہیں اس ٹینشن کو ہٹانے کے لیے آپ لوگوں نے نیب میں ترمیم کی ہے, اس کے بارے میں عمران خان نے بھی ابھی اب سے تھوڑی دیر پہلے بات کی, لیکن جیسے عوام میں یہ ایک تاثر پایا جاتا ہے کہ بار بار یو ٹرنز لیے جاتے ہیں ان کی طرف سے, آپ کیا کہیں گے؟
یہ پہلی چیز ہے, پی ٹی آئی کا کمٹمنٹ ٹو پرسو کرپشن اینڈ اکاؤنٹیبلٹی جو ہے وہ سپریم ہے, پارٹی کے مینیفیسٹو کا نمبر 1 ہے. جہاں تک کریم خواجہ صاحب کی بات ہے, آپ یہ دیکھیے وہ آرڈیننس کی بات کریں, یہ تو بل جو ہے پیش کر دیا گیا ہے اسمبلی کے اندر اور یہ تو ویسے بھی 90 دن کے بعد ختم ہو جائے گا, تو کون سے نیب زدہ لوگوں کو ہم فائدہ 90 دن میں پہنچا دیں گے؟ تو یہ تو ایک صرف आर्गुमेंट फॉर द सेक ऑफ आर्गुमेंट है, जबकि ये अपनी गलती तस्लीम करते हैं, इन्हीं ने डिमांड करते रहे कि नैब के ऑर्डिनेंस को तब्दील किया जाए, पीएमएलएन ने इनके साथ कॉपरेट नहीं किया, इस वक्त वो तरवीम नहीं हो सका। अब जबकि पीटीआई ने ये फैसला किया कि नैब के ऑर्डिनेंस को, नैब के कानून को तब्दील किया जाए, तो अब ये हम पे इल्जाम लगा रहे हैं। तो ये अपने पुराने सारे बयान देखे ना, जिसमें ये बार बार डिमांड कर रहे थे, और अब जब ये असेंबली में आ रहे हैं तो ये अब तक ऑल्टरनेट बिल पे रख देना सामने कि उनको क्या कौन कौन सी अमेंडमेंट चाहिए। जस्ट क्रिटिसाइजिंग डजंट हेल्प। ये जो तरामीम समझते हैं जिसके लिहाज से नैब का कानून अच्छा होगा, वो पेश तो करें आवाम के सामने। और जहां तक हमारे शाहिद साहब ने कहा है, तो शाहिद साहब को मैं यही कहना चाहूंगा, देखिए मसला वो नहीं है कि पैसे और आने लगेंगे, क्वेश्चन ये है कि फॉरेन इन्वेस्टमेंट जो है वो एक टाइमली डिसीजन मेकिंग मांगता है, और जब डिसीजन मेकिंग रेटिविज्म का शिकार हो जाती है तो फॉरेन इन्वेस्टर्स ईज ऑफ डूइंग बिजनेस ना एग्जिस्ट होने की वजह से पाकिस्तान में सरमायाकारी में इंटरेस्टेड नहीं होते, और जब उनके पैसे आके उसके ऊपर फैसले नहीं होते और सरमायाकारी करते हैं तो फर्दर इन्वेस्टमेंट नहीं करते, इसकी वजह से मुल्क के अंदर फॉरेन डायरेक्ट इन्वेस्टमेंट अफेक्ट हो रहा है। ये एक काविश है कि ब्यूरोक्रेट्स को इस हद तक सपोर्ट कर दिया जाए कि आपके साथ कोई चीज नाजायज नहीं की जाएगी। ये किसने कहा कि करप्ट ब्यूरोक्रेट को छोड़ दिया जाएगा? उसके लिए डिपार्टमेंटल प्रोसीजर्स भी हैं, क्रिमिनल प्रोसीजर्स भी हैं, और अगर उसने सियासतदान के साथ मिलकर करप्शन की तो नैब का नैब भी हाजिर है उसके लिए। तो मैं समझता हूँ कि जो आर्गुमेंट हो रहा है वो इतनी क्लैरिटी के साथ नहीं हो रहा जो इस वक्त प्लेस किया जा रहा है।
जी क्लैरिटी के लिए जी 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 फिरदौस नकवी, क्योंकि क्लैरिटी की आपने बात की, और हमारे साथ अहमद बिलाल महबूब हैं, ये पिलडाट के सरबराह हैं और ये शफाफ हुकूमत के लिए कोशां रहते हैं। बिलाल साहब ये बताइए, सीधी सीधी बात ये है कि पीटीआई के नुमाइंदा फिरदौस नकवी कहते हैं कि पीएमएल नून और पीपल्स पार्टी कहती रही है कि नैब ऑर्डिनेंस में तरमीम लाने की ज़रूरत है, अब जब हुकूमत ने यह काम कर लिया है तो फिर वो नुक्ताचीनी कर रहे हैं, बुनियादी तौर पे आप क्या कहेंगे?
देखिए बुनियादी तौर पे तो नकवी साहब ने जो कहा है वो दुरुस्त है, वाकई पाकिस्तान पीपल्स पार्टी भी इस बात पे तंकीद करती रही है और पाकिस्तान मुस्लिम लीग नवाज भी इस नेशनल अकाउंटेबिलिटी ऑर्डिनेंस पे तंकीद करती रही है, और दोनों ने अपने अपने दौर में एक कंसेंसस डेवलप करने की कोशिश की थी कि किस तरह से इसको तब्दील किया जाए। फिर दोनों ने चार्टर ऑफ डेमोक्रेसी में भी इस बात पे इत्तेफाक किया था कि इसको रिप्लेस करेंगे वो नेशनल अकाउंटेबिलिटी कमीशन से, लेकिन वो अपने अपने दौर में ये कर नहीं पाए। अब उनकी जो तजावीज है इसी के अंदर तरमीम करने की वो बहुत सी हैं। इस वक्त जो मेरी तनकीद है इस तरमीम के ऊपर जो पाकिस्तान तहरीक इंसाफ की हुकूमत लेके आई है वो ये है कि इट्स टू लिटिल टू लेट, ये बहुत कम है जो इन्होंने तब्दील किया है और बहुत देर में किया है, लेकिन जो किया है वो गलत नहीं है, वो सही है, वो होना चाहिए था, बहुत पहले हो जाना चाहिए था और मजीद कुछ भी होना चाहिए, लेकिन बहरहाल आप सियासी कुछ मजबूरियां भी होती हैं उनको मद्देनजर रखें तो समझिए ये नुकसान आगाज है। अब इनको असम्बली के अंदर जब ये ऑर्डिनेंस आएगा एंडोर्समेंट के लिए या इसको एक्ट बनाने के लिए, तो उस मौके पे इन्हें शायद वो बाकी तरामीम भी कर लेनी चाहिए। मिसाल के तौर से सुप्रीम कोर्ट ने कह चुका है, हिदायत दे चुका है कि आपको बेल की प्रोविजन इस कानून के अंदर रखनी चाहिए जो कि इस वक्त नहीं है। फिर उन्होंने फिर रिमांड के बारे में भी है कि बहुत लंबा रिमांड है किसी का देने का, वो भी उसको भी कम करने के बारे में सोचना चाहिए। चेयरमैन के इख्तियारात बेशुमार हैं, वो जिसको चाहें गिरफ्तार कर लें, जब चाहें गिरफ्तार कर लें, इंक्वायरी स्टेज पर कर लें या बिल्कुल भी ना करें, तो ये भी इसके ऊपर भी कोई रूल्स बनने चाहिए। तो चंद चीजें और भी होनी चाहिए, लेकिन जो हुई हैं वो गलत नहीं हुई, वो दुरुस्त हुई हैं और मेरे ख्याल में वो सही डायरेक्शन में है।
अच्छा, तो बहुत दिलचस्प, क्योंकि बैंकिंग के शोबे से वाबस्ता और मुआशियात के माहिर शाहिद हसन सिद्दीकी, आपने अहमद बिलाल महबूब को भी सुन लिया, उन्होंने कहा कि ये जो कुछ भी हुआ है गलत नहीं हुआ है, ترمیم کرنا صحیح تھا، کیونکہ آپ جانتے ہیں بنیادی طور پہ پیسہ نہیں آ رہا ہے ملک کے اندر، اور ظاہر ہے سرمایہ کاری کو بڑھانے کے لیے اور بیوروکریٹس کی جو نروسنس ہے اس کو ختم کرنے کے لیے کچھ اقدامات اٹھانے ضروری ہو گئے تھے. آپ اثر کیا دیکھتے ہیں اوور آل اس کی کار؟
دیکھیے میں عرض کر دوں، پاکستان میں اس وقت کرپشن اور ٹیکس کی چوری وغیرہ جو ہے اس سے 7,000 ارب روپیہ سالانہ کا نقصان ہو رہا ہے، تقریباً 22 ارب روپیہ روزانہ. سوال یہ پیدا ہوتا ہے یہ جو چھوٹی موٹی امینڈمنٹس ہیں جو درست سمت میں ہیں، مگر اس سے مقصد کیا حاصل ہوگا؟ کیا اس سے کرپشن کم ہو جائے گا؟ کیا اس سے جو ہے پاکستان میں احتساب کا عمل بہتر شروع ہو جائے گا؟ آپ صرف سیاسی پارٹیوں کا نقطہ نظر اہم نہیں ہے، ٹیکس کی چوری سب سے بڑا کرپشن ہے جس میں کئی ہزار ارب روپیہ ٹیکس کی چوری ہوتی ہے. آپ نے نیب سے نکال کے اس کو ایف بی آر کو دے دیا. اب ایف بی آر نے اگر کچھ کرنا ہوتا تو اب تک تو کر چکا ہوتا، تو نہیں کر رہا ہے، تو وہ بھی ایک انفیشینٹ اور کرپٹ ادارہ ہے. میرا صرف کہنا یہ تھا کہ سیاسی پارٹیوں کے اپنے نظریات اپنی جگہ. کیا ہم پاکستان سے کرپشن کو کم کرنے میں سنجیدہ ہیں؟ کیا کرپشن کے نقصانات کو کم کرنا چاہتے ہیں؟ اگر کرپشن کی یہی رینکنگ رہتی ہے تو آپ کتنی بھی اصلاحات کر لیں باہر سے سرمایہ کاری نہیں آئے گی. لیکن یہ تو باہر کی سرمایہ کاری سے زیادہ امپورٹنٹ تو یہ ہے کہ جو 7,000 ارب روپے کا نقصان ہے اس کے لیے ایک ایسا مضبوط ادارہ ہونا چاہیے جس کے پاس کمپیٹنس ہو، جس کے پاس پاورس ہوں، اور جو نیب کو تنظیم نو کر کے ریسٹرکچر کر کے اور جو سپریم کورٹ کے ججز کے ریمارکس ہیں اس کو اس طرح سے نظر انداز کر دینا اور صرف سیاسی پارٹیوں کو سوچنا. وہ یہ ہے کہ کوئی شاید بڑی پارٹی نہیں چاہتی کہ پاکستان میں احتساب کا عمل مؤثر ہو، افیکٹو ہو اور میننگ لیس ہو، کیونکہ اپنے پیچھے کئی پارٹی عمل کی حکومت بناتی ہیں. اس میں جیسے ابھی خواجہ صاحب نے بتایا تھا اس میں چور بھی شامل ہیں، جن پہ الزامات ہیں وہ بھی شامل ہیں، تو وہ ایک دوسرے کو پروٹیکٹ کر رہے ہیں. آپ نے بیوروکریٹس کو پروٹیکٹ کر دیا، اچھی بات ہے، لیکن تاجروں کو اس طرح سے دے دینا کہ کئی ہزار ارب روپے وہ ٹیکس چوری کر رہے ہیں اور ان کو بعد ایف بی آر میں جانے کے بعد تو یہ معاملہ دم ہو جائے گا. تو ہماری اکنامی جب صحیح حقوق تک نہیں ہوگی، ہمارے نقصانات ہوتے رہیں گے، تو بھی سرمایہ کاری نہیں آئے گی. اور سرمایہ کاری بات کی چیز ہے، آپ اپنے 7,000 ارب کے نقصان کو پورا کرنے کے لیے اس میں کون سی کلاوز ہے مجھے کوئی بتا دے. تو میری پریشانی یہ نہیں ہے، میری پریشانی یہ ہے کہ ادارے کو مضبوط ہونا چاہیے، ادارے کو افیکٹو ہونا چاہیے، ادارے کے پاس کریڈیبلٹی ہونی چاہیے، ادارے کے پاس کمپیٹنس ہونی چاہیے. آپ نے صرف پر کاٹے ہیں جس سے کچھ لوگ مطمئن ہو جائیں گے. قوم کو کیا فائدہ ہوگا، ملک کو کیا فائدہ ہوگا، معیشت کو کیا فائدہ ہوگا؟ یہ ہے وہ بنیادی سوالات.
یہ بہت بڑے سوالات آپ نے پوچھے ہیں، اور اس کے لیے آخر میں ہم چاہیں گے کہ فردوس نقوی کی طرف آئیں. فردوس نقوی، 7,000 ارب کا جو نقصان ہے اس کو تو یہ تو بہت ہی بڑا نقصان ہے، اور جیسے کہ کہا گیا کہ آپ لوگوں نے بے شک صحیح کیا یا صحیح سمت جا رہے ہیں، لیکن ادارے کو مؤثر بنانے کے لیے کیا اقدامات اٹھائے جا رہے ہیں؟
دیکھیے بات تو شاہد صاحب نے کہی، میں اس سے اختلاف نہیں رکھتا. بات دو ڈسکشنز ہو رہے ہیں سائملٹینیسلی. ایک ترامیم آنی چاہیے، کیا وہ ترامیم آنے سے وہ جو 7,000 ارب کی چوری تھی اس کو چھوٹ دے دی گئی؟ میں سمجھتا ہوں نہیں دی گئی. نیب کو ایک مؤثر ادارے بنانے کے لیے اقدامات کی ضرورت ہے. اگر کوئی بھی اچھی تجویز آئے گی پاکستان تحریک انصاف کو، اس کو کنسیڈر بھی کرنا چاہیے. خود پاکستان تحریک انصاف اس چیز پہ بلیو کرتی ہے کہ نیب کو امپاور کرنے کے لیے ساتھ ساتھ نیب کی اکاؤنٹیبلٹی کا بھی سسٹم ہونا چاہیے. اس لیے ہمارے میں آپ دیکھیں گے کہ آپ کو نظر آئے گا کہ نیب کو یا تو پارلیمان کی اکاؤنٹیبل کر دیا جائے گا، یا اگر پارلیمان کو نہیں کیا جائے گا تو کم سے کم سپریم جوڈیشل کاؤنسل میں نیب کے چیئرمین کو اکاؤنٹیبل ضرور کیا جائے گا. اور نیب کے جو میجر افسران ہیں ان کی تقرری کے لیے کوئی نہ کوئی اس فارمیٹ کو اختیار کیا جائے گا جو سے کہ سینٹ کی ہیئرنگ یو ایس اے میں ہوتی ہے. اس کی ہیئرنگ جو ہے یہاں اکاؤنٹیبلٹی کے لیے کمیٹی بنائی جائے گی، یا فائنانس کمیٹی جو ہے اس اسمبلی کی وہ ہے وہ نیب کے لوگوں کے اپوائنٹمنٹ تقرری کے اوپر اپنی جو ہے ہیئرنگ کرے گی. اور ایک دفعہ آپ نے اچھے لوگوں کے ذریعے ہی اچھے ادارے بنتے ہیں اور اچھے اصول بنائے جاتے ہیں تو ادارے مستحکم ہوتے ہیں. سسٹمز کے ذریعے کنٹرول کیا جاتا ہے، کبھی افراد کے ذریعے نہیں کیا جاتا. اور میں یہ سمجھتا ہوں کہ ہم ہلکے ہلکے اس طرف جا رہے ہیں اور کرائٹیز ہیں. اس وقت ہم نے یہ سوچا کہ ڈیسیجن میکنگ کو اسپیڈ اپ کرنے کی
ब्यूरोक्रेट्स को अपना जरूरी है, लेकिन इसका मतलब ये नहीं है कि हम को कोई ऐसा कमजोर इदारा करना चाहते हैं या उसको नैब को चाहते हैं कि वो स्लो हो जाए और अकाउंटेबिलिटी का प्रोसेस स्लो हो जाए. उसके बिल्कुल हम उलट बात करना चाहते हैं कि हम चाहते हैं अकाउंटेबिलिटी का प्रोसेस तेज हो, अक्रॉस द बोर्ड अकाउंटेबिलिटी हो, और किसी को ये ख्याल ना हो कि ये किसी एक सियासी जमात को टारगेट किया जा रहा है या फिर मुखालफिन को टारगेट किया जा रहा है. हम सिर्फ टारगेट जिसको करना चाहते हैं वो करप्शन को टारगेट करना चाहते हैं.
खैर, इस पर हम, क्योंकि हमारे साथ अभी तक सुप्रीम कोर्ट के वकील कामरान मुर्तजा मौजूद हैं, तो उनसे एक राय लेते हैं. कामरान मुर्तजा, आप पूरा डिस्कशन सुन रहे हैं, आपके इल्म में है कि कौमी एहतसाब ब्यूरो बदनाम है, लेकिन इसको, इसमें जो तरमीम की गई है, जो कहने वाले हैं उनका कहना है कि ये काफ़ी नहीं है और इसको बेहतर बनाने के लिए तजावीज़ सामने आनी चाहिए. आपके जहन में कोई तजवीज़ इस सिलसिले में? अच्छा, मेरा ख्याल है कि उनकी लाइन डिस्कनेक्ट हो गई. और जाने से पहले करीम ख्वाजा, क्योंकि जो हमारे मेहमान हैं वो कहते हैं कि सियासतदानों की ही राय जो है सुनना ज़रूरी नहीं है, उससे हट के आप बिज़नेस की जो है नुक्ता नज़र, उससे क्या कहना चाहते हैं? क्या इसकी वजह से सरमाया मुल्क में वापस आएगा?
देखिए, हम समझते हैं कि एहतसाब सबका होना चाहिए और उसमें बिल्कुल पॉलिटिशियंस का भी होना चाहिए, जर्नलिस्ट का भी होना चाहिए, जजेस का भी होना चाहिए, और अगर बिजनेस में इंडस्ट्रियलिस्ट करते हैं तो उनका भी होना चाहिए. तो ऐसा इदारा होना चाहिए जिसमें सबका होना चाहिए, हर आदमी का होना चाहिए. उसके बगैर तो आप ऐसे ही होगा कि अयूब खान ने भी पॉलिटिशियंस को कर दिया, फलाने ने भी पॉलिटिशियंस को कर दिया, तो बेकार है. तो इदारा इस तरह होना चाहिए जिसमें सबका एहतसाब हो और उसको पीपल्स पार्टी वेलकम करेगी.
इस शाहिद साहब जाने से पहले अगर कोई और बात आप कहना चाहें, वरना हम इस सेगमेंट को वाइंड अप कर रहे हैं. और हम आप तमाम मेहमानों का शुक्रिया अदा करते हैं. हमारे साथ थे सीनियर मुआशियात के माहिर, बैंकिंग के शोबे से वाबस्ता शाहिद हसन सिद्दीकी, पिलडाट के सरबरा अहमद बिलाल महबूब, उनके साथ थे पीटीआई के मजलिस आमला के रुकन फिरदौस नकवी और पाकिस्तान पीपल्स पार्टी के साबिक सेनेटर करीम ख्वाजा. बहुत शुक्रिया और खुदा हाफिज़. इसके बाद एक ब्रेक लेते हैं.
VOA उर्दू अब आपके हाथ में.
पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए.
दूर जाने की जरूरत नहीं, VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं.
आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए, जो अब एप स्टोर पर भी दस्तयाब है.
VOA उर्दू अब आपके हाथ में.
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं, और हम अपने आखिरी मौजू की तरफ आते हैं. मौजू है भारत, जहां से कोई ना कोई खबर रोज़ाना आती है. आज की खबर ये है कि भारत के वज़ीर आज़म नरेंद्र मोदी ने कांग्रेस के ख़िलाफ़ बयान दिया है. उनका कहना है कि सिटीज़नशिप अमेंडमेंट एक्ट की में जो इन्होंने इसकी जो मुखालफत की है, वो ऐसे लोगों की मुखालफत की है जिनको पाकिस्तान ने जिन पर पाकिस्तान ने मजालिम ढाए हैं, यानी कि हिंदू और सिख, जैन और क्रिश्चियंस, जिनको बकौल उनके पाकिस्तान ने काफ़ी मजलूम बनाया है. इस हवाले से हम कांग्रेस पार्टी के तर्जमान सलमान सोज को ले रहे हैं. वो ज़ाहिर है इनकी तनकीद का निशाना बने हैं, और उनके साथ होंगे पाकिस्तान पीपल्स पार्टी से मुंसलिक और हिंदू बरादरी के रुकन ज्ञानचंद. आइए सबसे पहले इस हवाले से आप लोगों को एक रिपोर्ट भी सुनाते हैं कि मोदी ने इस वक्त अक़लियतों के बारे में क्या बातें की हैं. पेश कर रहे हैं सुहेल انجو.
وزیراعظم نریندر مودی نے کرناٹک کے تمکورو میں ایک ریلی سے خطاب کرتے ہوئے شہریت ترمیم ایکٹ کا پرزور انداز میں دفاع کیا اور کہا کہ پارلیمنٹ نے ایک تاریخی قدم اٹھاتے ہوئے یہ قانون منظور کیا ہے، لیکن کانگریس اور اس کے ساتھی اب پارلیمنٹ کے ہی خلاف ہو گئے ہیں. وزیراعظم نے مزید کہا کہ بھارت پاکستان کے ہندوؤں، سکھوں اور عیسائیوں کو ان کی قسمت پر نہیں چھوڑ سکتا، ان کا تحفظ ملک کی ذمہ داری ہے. انہوں نے یہ کہتے ہوئے کہ پاکستان کا قیام مذہب کی بنیاد پر ہوا تھا الزام عائد کیا کہ وہاں مذہبی اقلیتوں کے ساتھ ظلم ہوتا ہے.
پاکستان نے ہندوؤں پر ظلم کیا، سکھوں پر ظلم کیا، جین اور عیسائیوں پر ظلم کیا، لیکن کانگریس اور اس کے سارے ساتھی پاکستان کے خلاف نہیں بولتے ہیں.
پاکستان کی جانب سے ان کے اس الزام پر تاحال کوئی رد عمل سامنے نہیں آیا ہے. نریندر مودی نے شہریت ترمیم ایکٹ کے خلاف مظاہرہ کرنے والوں سے کہا کہ وہ اس قانون کے خلاف نہیں بلکہ پاکستان کے خلاف مظاہرہ کریں. انہوں نے کہا کہ کانگریس کے لوگوں نے پاکستان سے آئے دلتوں اور دبے کچلے لوگوں کے خلاف بھی مظاہرہ شروع کر دیا ہے. کانگریس نے ان کے اس الزام کی سختی سے تردید کی. سینئر کانگریس رہنما اور سابق میڈیا کوآرڈینیٹر انیس درانی نے وائس آف امریکہ سے بات کرتے ہوئے کہا کہ آج جس طرح ملک گیر سطح پر بلکہ بین الاقوامی سطح پر مذکورہ قانون کے خلاف لوگ سڑکوں پر اتر آئے ہیں، اس سے حکومت گھبرا گئی ہے.
حقوق بنا رہے ہیں لوگوں کو، یہ بیسیکلی جس طریقے سے شہری حقوق پہ ڈاکہ ڈال رہے ہیں، سول رائٹس پہ ڈاکہ ڈال رہے ہیں، اس کی وجہ سے ان کی جو بدنامی ہو رہی ہے ملک میں، جس طریقے سے اقلیتیں سڑک پہ اتر آئی ہیں، غیر اقلیتیں اکثریت کے لوگ بھی سڑکوں پہ اتر آئے ہیں، ایک نان کمیونل، پیورلی نان کمیونل وہ چل رہا ہے، تو یہ اس سے گھبرائی گئی حکومت. تو یہ لوگوں کو ہمیشہ سے جو دیش بھکتی کے نام پہ، قوم پرستی کے نام پر لوگوں کو ورگلاتی آئی ہے، اور یہ اب جو یہ کوشش کر رہے ہیں وہ کسی طرح سے اس معاملے کو ہندو مسلم میں آنا چاہتے ہیں، اور کہیں اس معاملے کو پاکستان کا نام لے کر دیش بھکتی سے جوڑنا چاہتے ہیں.
دریاسنا وزارت خارجہ کے ترجمان رویش کمار نے یہاں ایک میڈیا بریفنگ میں کہا کہ بھارت نے شہریت ترمیمی ایکٹ اور این آر سی کے معاملے پر دنیا کے ملکوں سے رابطہ قائم کیا ہے اور اس بات پر زور دیا ہے کہ یہ قانون مظلوم اقلیتوں کو شہریت تفویض کرنے میں تیزی لاتا ہے، اس سے آئین کے بنیادی ڈھانچے میں کوئی تبدیلی نہیں آتی. ادھر مذکورہ قانون کے خلاف آج بھی جامعہ ملیہ اسلامیہ میں مظاہرہ کیا گیا، جبکہ تقریباً 100 تنظیموں نے 3 جنوری کو ملک گیر احتجاج کا اعلان کیا ہے. سہیل انجم، وائس آف امریکہ، نئی دہلی.
اور ہم چلتے ہیں سلمان سوز کی طرف، کانگریس پارٹی کے ایک ترجمان ہیں. سلمان سوز، آپ سننے والوں کو یہ کچھ بتا سکتے ہیں، اس وقت بی جے پی نے جو شہری ترمیمی ایکٹ پاس کیا ہے، اس کا اب مستقبل کیا دیکھتے ہیں؟ کیونکہ ہمیں معلوم ہے کہ بھارت کے اندر اس کے خلاف مظاہرے ہو رہے ہیں، ابھی بھی یہ مظاہرے جاری ہیں، لیکن کیونکہ بی جے پی کو اکثریت حاصل ہے، لہٰذا آپ لوگ جو کانگریس پارٹی سے تعلق رکھتے ہیں، اس سلسلے میں کیا کر سکتے ہیں؟
دیکھیے، پہلی بات تو یہ ہے کہ یہ کلیئر ہو جانا چاہیے کہ کانگریس پارٹی کیا تمام لوگ ہندوستان میں یہ چاہتے ہیں کہ جب بھی اگر کوئی ریفیوجی ہے تو ان کو عزت سے ہندوستان میں، اگر ان کو وہ آنا چاہے تو آنے کی اجازت ہونی چاہیے، اور ان کو سٹیزن شپ بھی الٹیمیٹلی ملنا چاہیے، لیکن وہ ریلیجن کے بیسس پہ نہیں ہونا چاہیے. جو بھی پرسیکیوٹڈ ہے وہ ضرور آئے، اور ان کے لیے ہندوستان کے دروازے کھلے ہیں، لیکن ایسا کوئی قانون نہیں ہونا چاہیے جو انکانسٹیٹیوشنل ہو، جو کانسٹیٹیوشن کے اسپرٹ کے خلاف ہو، فنڈامنٹل کے خلاف ہو، کیونکہ ہندوستان کی کانسٹیٹیوشن جو ہے، ہندوستان کا جو آئین ہے، وہ مذہب کی بنیاد پہ نہیں بنایا گیا ہے. تو یہ بہت امپورٹنٹ بات ہے جو پرائم منسٹر مودی نے ابھی کہا. ان کی تو عادت ہے وہ ہندو مسلم باتیں کرنے کی، لیکن وہ بالکل غلط بول رہے ہیں. انفیکٹ ان کے چیف منسٹر آسام میں ہیں، انہوں نے بھی اس قانون کے خلاف آواز اٹھائی. ناؤ آپ کہتی ہیں کہ آگے کیا ہوگا؟ دیکھیں، اس وقت یہ ہو رہا ہے کہ ایسی جو پروٹیسٹ چل رہی ہے پورے ہندوستان میں چل رہی ہے، یہ کسی پولیٹیکل پارٹی نے شروع نہیں کی، یہ اسٹوڈنٹس نے، عورتوں نے خود ہی، ایک اسپونٹینیس پروٹیسٹ شروع ہو گیا، یونیورسٹی سے شروع ہوا اور پورے ہندوستان میں پھیل گیا ہے. اب جو کانگریس کا تو بیسک، کانگریس کی جو پوزیشن ہے وہ بہت کلیئر ہے کہ آپ کوئی ایسا قانون نہیں لا سکتے جو کانسٹیٹیوشن کے خلاف ہو. हम ये चाहते हैं कि अगर आप कहते हैं माइनॉरिटीज जो है या प्रोसिक्यूटेड माइनॉरिटीज है उनको, ठीक है आप प्रोसिक्यूटेड माइनॉरिटीज है उसमें तो काफी सारे प्रोसिक्यूटेड माइनॉरिटीज आ सकते हैं, उसमें जरूरी नहीं कि आप सिर्फ हिंदूज भी प्रोसिक्यूटेड माइनॉरिटीज हो सकते हैं नेबरहुड में, सिख भी हो सकते हैं, बुद्धिस्ट भी हो सकते हैं, जैन भी हो सकते हैं, ईसाई भी हो सकते हैं, यहूदी भी हो सकते हैं, अहमदी भी हो सकते हैं और एथियस्ट भी हो सकते हैं जो खुदा पे बिलीव नहीं करते, उन सब के लिए दरवाजा खुला होना चाहिए। नहीं आप, इसीलिए हम रिलीजियस टेस्ट नहीं चाहते, ये कांग्रेस की पोजीशन है और चाहे प्राइम मिनिस्टर कितना भी झूठ बोले लोगों के सामने, और उन्होंने तो बहुत बहुत सारे ओपन झूठ बोले हैं, कोई कहता है कि भाई हम ये चीज कर रहे हैं गवर्नमेंट में, एक मिनिस्टर ये कहता है, प्राइम मिनिस्टर दूसरी बात करते हैं, तीसरा मिनिस्टर कुछ और बोलता है, मेरे ख्याल में लोगों को पता चल गया कि इनका गवर्नेंस की तरफ कोई इनका काम नहीं है, इकोनॉमी इतनी खराब चल रही है उस पर कोई काम नहीं है, इनका बस ये काम है कि किस तरह से हम हिंदू मुस्लिम करके अपनी पॉलिटिक्स को चलाएं।
ये बताइए, क्योंकि जाहिर है हम इसको भी फॉलो कर रहे हैं कि इस वक्त सियाहत भी कम हो गई है भारत के अंदर, और ताजमहल देखने के लिए जो लोग आते थे उनकी भी तादाद कम हो गई है, क्योंकि लोग बाहर से आने वाले इस वक्त परेशान हैं कि भारत के अंदर कुछ भी हो सकता है, एहतजाज चल रहे हैं नई दिल्ली के अंदर। ऐसे में ये पाकिस्तान के खिलाफ बार बार इनकी जो बयानात आ रहे हैं और इसको पाकिस्तान की अंदर जो कुछ भी हो रहा है इसको उभार कर क्या करना चाह रहे हैं मोदी? क्या उनका बेस इतना मजबूत पहले से नहीं है कि वो मजीद अपनी सियासत चमका रहे?
मुझे लगता है कि प्राइम मिनिस्टर मोदी जो है वो, मैंने जैसे कहा उनका ये हो गया है कि वो एक हिंदू मुस्लिम पॉलिटिक्स करते हैं, नहीं अगर वो नहीं चले तो फिर पाकिस्तान की बात करते हैं। भाई आप हिंदुस्तान की बात कीजिए ना, हिंदुस्तान में इतनी प्रॉब्लम्स है, आपने ताजमहल की बात की, टूरिज्म की बात की, पूरी इकोनॉमी में बड़ी प्रॉब्लम है, हमारे इतने नौजवान लोग हैं उनके पास नौकरियां नहीं है, तकरीबन 45 साल के से इतनी अनएम्प्लॉयमेंट नहीं देखी है हिंदुस्तान में, यहाँ पे इंडस्ट्रियल प्रोडक्शन पिछले 4 महीने से डिक्लाइन पे है, उसकी जो ग्रोथ रेट है और इकोनॉमी की जो ग्रोथ रेट है, जो सही मानों में जो ग्रोथ रेट है रियल जिसको कह सकते हैं, मेरे ख्याल में वो 1-2% पर एनम से ज्यादा नहीं है। तो ये एक जो पॉलिटिक्स है वो भी मेरे ख्याल में एक ही पटरी पे है कि भाई किसी तरह से आप लोगों को गुमराह करो, लोगों का ध्यान दूसरी जगह पे चले लेकिन इकॉनमी पे ना चले, नौकरी पे ना चले।
और मुझे बहुत हैरत हो रही है कि ये कैसे करें कि हम इस वक्त पाकिस्तान चलते हैं जहां पाकिस्तान पीपल्स पार्टी से मुंसलिक और अक्लियती बरादरी के रुकन ज्ञानचंद हमारे सामने हैं। ज्ञानचंद साहब, आप बताइए कि अक्लियती बरादरी जो पाकिस्तान के अंदर है, हिंदू बरादरी, ईसाई, सिख वगैरह, वो मोदी के इस ताज़ा बयान को किस तरह देख रहे हैं कि अब भारत के अंदर पाकिस्तान से निकलने वाले हिंदू, सिख और ईसाई के लिए एक जगह पैदा हो गई है?
देखिए, पाकिस्तान को बने हुए तकरीबन 25 सदी हो चुकी है, जिन लोगों को माइग्रेट करके इंडिया जाना था वो जा चुके, हम यहाँ पे कंफर्टेबल हैं, यहाँ पे अपने धरती, यहाँ के मुल्क को, पाकिस्तान को हम अपनी धरती समझते हैं। मोदी के जिस किस्म के भी इकदाम हैं वो और नफरत को हवा दे रहे हैं, हमें तो इंडिया जाना नहीं है लेकिन हम सुकून से रहना चाहते हैं पाकिस्तान के अंदर, तो वहाँ पे वो इस किस्म की रिलीजियस जो माइनॉरिटीज है इंडिया में उनके साथ जो रवैया वो रखा हुआ है, हालांकि हमें फुली प्रोटेक्शन मिला हुआ, फिर भी हमें ये खौफ सा रहता है कि कहीं उसके रिएक्शन में हमारे साथ भी कोई यहाँ ना हो। तो उन्होंने वहाँ पे न सिर्फ इंडिया के लोगों का सुकून खराब किया लेकिन हमारे लिए भी प्रॉब्लम्स उनके क्रिएट करने के लिए बंदोबस्त कर रहे हैं। लेकिन हमें खुशी है कि वहाँ के अपोजिशन पार्टीज, वहाँ के लिबरल और जो तरक्की पसंद सोच रखने वाले लोग हैं वो बीजेपी की इंतहा पसंदी की सोच के खिलाफ मुस्लिम के साथ खड़े हुए हैं, और हमारे माइनॉरिटीज को जो अट्रैक्ट करने के लिए दे रहे हैं इंसेंटिव, ये कोई अच्छी बात नहीं है। अच्छी बात तो ये है कि जिस मुल्क में आप रह रहे हैं उसके कॉन्स्टिट्यूशन के मुताबिक आप पुरमन शहरी रहें, उसके पूरे सिटीजन के जो हक है उसको भी अदा करें, आप अपने फर्ज भी निभाएं। तो मोदी का जिस किस्म का एटीट्यूड है वो नफरत फैलाने वाला है जिसको हम कोई अच्छा नहीं समझ रहे।
बहुत शुक्रिया, आपने बिल्कुल बात मुकम्मल भी की। हमारे साथ थे पाकिस्तान पीपल्स पार्टी के साथ मुंसलिक, अक्लियती रुकन, हिंदू बरादरी के साथ ज्ञानचंद, جبکہ بھارت سے تھے کانگریس پارٹی کے ایک ترجمان سلمان سوز. بہت شکریہ اور خدا حافظ. اس پروگرام کے انجینئر تھے ڈین کرافٹن, پروڈیوسر اسفر امام. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی. سننے کا شکریہ اور خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
افغانستان میں سال 2019 کے دوران دو بڑے واقعات ہوئے. ان میں سے ایک امریکہ اور طالبان کے درمیان ممکنہ امن سمجھوتے کی جانب پیش رفت کا آغاز, اور دوسرا مکمل نگرانی میں صدارتی انتخابات کا انعقاد. اس پیش رفت کے براہ راست اثرات افغان عوام اور خصوصاً خواتین کے لیے اہم ہیں. وائس آف امریکہ کی نجیبہ خلیل اور لیما نیازی نے امریکی اور افغان نمائندوں سے بات کر کے یہ رپورٹ تیار کی ہے. افغانستان میں طالبان کی حکومت خاص طور پر خواتین کے ساتھ کڑا رویہ رکھتی تھی, اور 2001 میں ان کے اقتدار سے الگ ہونے کے بعد ملک بھر میں خواتین نے آزادی کا خیر مقدم کیا. 18 سال بعد 2019 میں بھی افغانستان میں طالبان کے ساتھ جنگ جاری رہی, اور امریکہ اور طالبان کے درمیان امن مذاکرات بھی 2019 کے آغاز میں ہی شروع ہوئے. امریکہ کے ایوان نمائندگان کے ارکان کرسی ہاولان اور ایڈم شیف کے خیال میں یہ بات اہم ہے کہ امن مذاکرات کے دوران خواتین کے تحفظات اور خدشات کو بھی سامنے رکھا جائے.
One of the reasons why I've been an advocate for Afghan women and their health, Afghan women and their education.
امریکی قانون ساز کرسی ہاولان کا کہنا ہے کہ افغان خواتین ان کی صحت اور بہبود اور ان کی تعلیم کی وکالت کرنے کی ایک وجہ یہ بھی ہے کہ ہم اس بات کو یقینی بنائیں کہ اس تنازع میں خواتین کے بارے میں سوچا جائے, اور اس ضرورت کو بھی محسوس کیا جائے کہ نہ صرف معاشرے کے ہر شعبے میں ان کی شرکت کو لازمی بنایا جائے بلکہ امن کے عمل میں بھی ان کو شامل کیا جائے.
Afghan women need to be at the table as part of the Afghan government.
امریکی قانون ساز ایڈم شیف کہتے ہیں کہ افغان خواتین کو افغان حکومت کے وفد کے ایک حصے کے طور پر مذاکرات میں شرکت کرنا چاہیے تاکہ ان فیصلوں میں وہ بھی شامل ہوں.
کابلی
افغان سیاستدان واضح کوفی کہتی ہیں کہ میرا خیال ہے یہ فیصلہ دینا قبل از وقت ہے کہ طالبان مکمل طور پر تبدیل ہو چکے ہیں. ہم ابھی بھی طالبان کو افغانستان میں نبرد آزما دیکھتے ہیں. ہم نے دیکھا ہے کہ انہوں نے خواتین کی تعلیم اور حقوق کو چیلنج بھی کیا ہے. 2019 میں افغان صدر اشرف غنی نے تقریباً 300 ارکان پر مشتمل ایک امن مشاورتی اسمبلی کا آغاز کیا, جس کا مقصد امن مذاکرات کے دوران طالبان کے ساتھ بات چیت کی حدود و قیود کا تعین کرنا تھا. اس اسمبلی میں 30% خواتین تھیں.
If women do not raise their voice and raise their policy,
اس امن مشاورتی اسمبلی کی رکن نظیفہ وکیلی کہہ رہی ہیں کہ اگر خواتین اظہار نہیں کرتی, امن کے لیے اپنی پالیسی اور تجاویز کے لیے آواز نہیں اٹھاتی, تو پھر کوئی بھی خواتین کی نمائندگی نہیں کرے گا. طالبان کے ساتھ مذاکرات کے بارے میں فرح ناز فروتان جیسے خواتین کے حقوق کی علمبرداروں کے درمیان تحفظات پیدا ہوئے ہیں, جس کے نتیجے میں انہوں نے سوشل میڈیا پر ایک مہم کا آغاز کیا جسے مائی ریڈ لائن کہا جاتا ہے.
مائی ریڈ لائن از دی وائس آف افغانستان
کے حقوق کی علمبردار فرح ناز فروتان کہہ رہی ہیں کہ مائی ریڈ لائن افغانستان میں دیر پا امن کے لیے اٹھائی جانے والی آواز ہے, جس کا آغاز 2019 میں اس وقت ہوا جب امریکہ اور طالبان کے درمیان امن مذاکرات بھرپور انداز میں جاری تھے. اس وقت ہمیں عوام کے تحفظات کا اظہار کرنا تھا کہ امن افغانستان کے تمام لوگوں کے لیے ہو اور محض چند تک محدود نہ رہے. اگرچہ 2019 کو طالبان کے ساتھ امن مذاکرات کے آغاز کے طور پر یاد رکھا جائے گا, لیکن اس کے ساتھ ساتھ یہ بات بھی یاد رہے گی کہ خواتین نے بھی اپنے لیے آواز اٹھائی تھی. افغان صدارتی انتخابات میں 20 لاکھ ووٹروں میں سے تقریباً 31% خواتین تھیں. ایشیا فاؤنڈیشن کے ایک جائزے کے مطابق 86.6% افغان خواتین کی تعلیم کی حمایت کرتے ہیں. اسی جائزے کے مطابق افغانستان میں پہلی مرتبہ 76% افغان خواتین کے گھروں سے باہر نکل کر کام کرنے کی بھی حمایت کرتے ہیں. دوسری جانب خواتین کے امور کی افغان وزارت کے مطابق خواتین کے خلاف گھریلو تشدد کے واقعات میں بھی 1% اضافہ ہوا.
مائیوردک
کا کہنا ہے کہ گھریلو تشدد میں اضافے کی ایک وجہ یہ بھی ہو سکتی ہے کہ وزارت ملک بھر میں خواتین کو ان کے حقوق کے بارے میں آگاہی دینے پر توجہ مرتکز کیے ہوئے ہے, اور صاف بات تو یہ ہے کہ اب خواتین اپنے گھروں میں بھی خاموش نہیں رہتی اور قانونی مدد حاصل کرنے کے سلسلے میں بھی فعال ہو چکی ہیں. اور دوسری جانب سرکاری عہدوں پر 28% خواتین کام کر رہی ہیں. انتظامی اصلاحات اور سول سروس کمیشن کے احمد نادر نادری کہہ رہے ہیں کہ سول سروس میں خواتین کا حصہ بہت بڑھ چکا ہے. اگرچہ لاکھوں افغان خواتین کے دلوں میں طالبان کی واپسی کا خوف ابھی بھی زندہ ہے, لیکن معلوم ہوتا ہے کہ افغان لوگ خواتین کے معاشرے میں فعال کردار ادا کرنے کی زیادہ سے زیادہ حمایت کر رہے ہیں. بہجت جلانی, اردو وی او اے,